जलती शमा देती है प्रेरणा रोशनी के लिए, बहती हवा देती है प्रेरणा जिंदगी के लिए, जीवन वो जो बने प्रेरणा किसी के लिए।
प्रेरणा कार्यक्रम में आप सभी का हार्दिक स्वागत है। मित्रों, इस कार्यक्रम में हम कुछ ऐसी हस्तियों से आपको रूबरू करवाने जा रहे हैं जिन्होंने अपना संपूर्ण जीवन ईश्वरीय सेवा अर्पित कर दिया, जिन्होंने न स्वयं अपने आप को ईश्वर के रंग में रंगा बल्कि लाखों आत्माओं को आध्यात्म के पथ पर चलने के लिए प्रेरित किया। ये कार्यक्रम ऐसी ही महान विभूतियों को अर्पित है, समर्पित है। प्रेरणा।
कपिस्थल के नाम से मशहूर कैथल शहर के प्रजापिता ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय की शाखा संचालिका के रूप में आदरणीय पुष्पा दीदी जी निमित्त हैं। आपका जन्म सन 1942 में पंजाब में हुआ। बाल्यकाल से ही आपको भक्ति, पूजा पाठ, जप तप आदि में विशेष रुचि थी। पवित्रता के विशेष आकर्षण के कारण सन 1956 में आप करनाल के ब्रह्मा कुमारी सेवा केंद्र के संपर्क में आईं। आपको सन 1958 में पहली बार संस्था की प्रथम प्रशासिका मातेश्वरी जगदम्बा से मिलने का सुअवसर मिला। मम्मा और दादी मनोहर इंद्राजी की विशेष दिव्य अलौकिक पालना पाकर आपने अपना जीवन प्रभु समर्पित कर दिया। सन 1965 से सन 1980 तक आपने दिल्ली, भिवानी, लुधियाना, कलकत्ता, नेपाल, जयपुर, बीकानेर और अहमदाबाद आदि स्थानों पर रहकर अपनी ईश्वरीय सेवाएं प्रदान की। सन 1981 से आप कैथल में ही रहकर ईश्वरीय सेवाएं दे रही हैं। विश्व शांति की स्थापनार्थ आपने अनेकानेक जनजागृति कार्यक्रम किए। वर्तमान समय 2 सेवा केंद्रों, 8 उप सेवा केंद्रों और 50 गीता पाठशालाओं के 3000 से भी अधिक भाई बहने आपकी ईश्वरीय पालना में अपने जीवन को ज्ञान, गुण और शक्तियों से भरपूर कर रहे हैं।
लौकिक पिता पोस्ट मास्टर की ड्यूटी पे थे और उनके भी बहुत अच्छे धार्मिक विचार थे, तो माँ बाप का असर बच्चों पे पड़ता ही है, तो मेरे ऊपर भी बहुत ही भक्ति के संस्कार थे। तो मैं ओम अपनी सखियों के साथ मिल करके ओम की ध्वनि लगाया करती थी। तो जब हम बाबा से भी मिले तो बाबा ने भी कहा कि ये तो यज्ञ से कोई बिछड़ी हुई बच्ची गई है जिसके बचपन से ही ओम का ज्ञान है। औरों को तो सिखाना पड़ता है, इस बच्ची को तो बचपन से ही ओम ओम जैसे सीखी सिखाई आई है। तो फिर मैं बचपन से पढ़ाई में लगी रही, पढ़ाई भी करते रहे, लेकिन साथ साथ माँ बाप की विचारों का असर भी पूरा ही रहा और उन्होंने मेरे को अच्छे विचारों के कारण डीएवी स्कूल, डीएवी कॉलेज में पढ़ने भेजा, जिसके कारण मेरे ऊपर स्वामी दयानंद का बहुत ही प्रभाव था और खास करके ब्रह्मचर्य के बारे में मेरे अंदर बहुत ही विचार पैदा हो गए और मैं सोचूं कि मैं इस सारी आयु भर ब्रह्मचर्य व्रत का पालन करूंगी। और परिवार को कितना भी समझाती थी लेकिन जिन जी बड़ी होती गई तो वो मेरे विचारों को बड़ा मुश्किल समझने लगे, लेकिन फिर भी मैं अपने विचारों को परिवर्तन नहीं कर सकी और मैंने सोचा मैं कोई साधु संतों में चली जाऊंगी। इतने में मेरे को पढ़ते हुए ही मनोहर दादी हमारे शहर में आई और उनका मेरे को संग मिल गया और उनको देख करके बस मेरे को तो ऐसे हुआ कि जैसे कि कोई डूबती हुई नैया को सहारा मिल गया हो, तो मेरे को भी दादी का जैसे एक सहारा मिल गया। मैं दादी के संग संग रहकर इन्हीं बातों पर विचार करती और दादी को कहती कि किसी भी तरह मैंने अपना जीवन बचाना है। साकार में बाबा करनाल में आए और करनाल में आकर के बाबा को जब मैंने देखा तो मेरे को लगा कि कोई एक जब बड़ा भारी वतन का एक कोई फरिश्ता आया है, भगवान का तो इतना ज्ञान भी नहीं था और भगवान कहाँ है किधर है, और ये ब्रह्मा बाबा ही मैंने साकार में भगवान का ही रूप है, इतनी भी समझ नहीं थी। लेकिन बाबा को देखते ही मन के अंदर एक ऐसी भावना आई कि बस जो कुछ है यही है। तो पहला मेरे को फिर बाबा से साक्षात्कार हुआ और इतना जबरदस्त साक्षात्कार हुआ कि मैंने संकल्प लिया कि मैं तो बाबा के अंग संग ही रहूंगी और बाबा को जिंदगी भर कभी नहीं छोड़ूंगी। और जिसके कारण जो बाबा का एक घंटा करनाल में आना हुआ, उसी में ही मेरे को बाबा ने ऐसी कोई दृष्टि दी जिस दृष्टि के कारण मैं बाबा के प्यार में कहो, साक्षात्कार की भावना में कहो, इतनी पिघल गई कि मैं बाबा के साथ ही चलने के लिए तैयार हो गई। और उसके बाद बाबा ने जाते ही दिल्ली से मेरे को पत्र लिखा कि बच्ची धीरज धर, मैं तेरे को फिर लेने के लिए आऊंगा। इसी हौसले पे जैसे कोई दिन कटते गए और बाबा की याद मेरे को मन ही मन में पक्की बसती गई है। इस तरह फिर तो बाबा भी अव्यक्त काफी समय मधुबन में भी रही, बाबा के अंग संग पालना मिलती रही और बाबा भी मेरे को बस इतनी प्यार की दृष्टि देता था कि जैसे मैं बच्ची को कहीं उड़ा के ले जाऊं। और इतना प्यार भरा, बचपन में अपने साथ बैठ के खिलाना पिलाना, नाश्ता कराना, खेल पाल कराने, मतलब ऐसे लगता था जैसे सारी पालना मेरे को ही मिल रही है। तो जब भी मैं मधुबन जाती मेरे को बस सिवाय बाबा के और कुछ नजर नहीं आता।
तेरा वो प्यार है बाबा जो समझाया नहीं जाता, तेरा वो प्यार है बाबा जो समझाया नहीं जाता, बरस जा
को कहा, बाबा मेरे को बहुत दूर दूर भेज दो जहां मेरे को लौकिक संबंध का कोई खिंचाव ना हो। फिर बाबा ने मेरी बात को समझ के मेरे को पहले तो लुधियाना भेजा, फिर कलकत्ते भेजा, फिर नेपाल भेजा, फिर जयपुर, जोधपुर, इस तरह मतलब राजस्थान, अहमदाबाद, गुजरात, कई स्थानों पर भेजते रहे, ताकि मेरे को अंदर में यही था कि मेरे को पूरा नष्टो मुहा बन करके बाबा की सेवा में रहना है। यहां तक कि मैंने एक पत्र बाबा को लिखा जबकि मैं कुछ बंधेली थी, तो बाबा को मैंने लिखा, बाबा मेरे तो कर्म बंधन बहुत कड़े हैं और आप रोज सेवा के ऊपर जोर देते हो, तो मैं तो आपकी सेवा कर नहीं सकूंगी। तो बाबा ने लिखा कि बच्ची मैं तो अगर विनाश भी होने लगेगा तो मैं विनाश को भी रोक दूंगा, लेकिन तेरे को सेवा का मौका जरूर मिलेगा। इस तरह मतलब बाबा भी प्यार से, मतलब हर हफ्ते मैं बाबा को एक पत्र लिखती थी और बाबा भी मेरे को पूरे हफ्ते के अंदर ही पत्र दे देते थे। और यहाँ तक कि समर्पित की बात आई, क्योंकि यज्ञ में उस टाइम पर कुछ बहनें समर्पित होने लगी और मेरे को तो उम्मीद ही नहीं थी कि मेरे को कोई समर्पित भी करेगा, क्योंकि कड़े बंधनों से निकले थे। तो मैंने बाबा को लिखा, बाबा अगर लौकिक वालों को भी दहेज की जरूरत है, भगवान के घर में भी دہیج کی ضرورت ہے تو دونوں میں پھر فرق ہی کیا ہوا ہے؟ تو میں تو خالی ہاتھ ہی آپ کے پاس ہی آؤں گی. تو بابا نے بڑا اچھا پتر لکھا کہ ایسی کون سی بچی ہے جس نے آپ سے دہیج مانگا ہو, اس کا فٹافٹ میرے کو نام لکھو. اور بچی جو باپ کا ہے سو بیٹی کا ہے, اور بیٹی کا ہے سو باپ کا ہے. اچھا, بیٹی کو ارپن ہونے میں مانا ماں باپ کے سائن چاہیے, تو لو میں اپنے سائن آج کر کے بھیج رہا ہوں کہ یہ بچی آج سے بابا کی ہو گئی. تو اس طرح مطلب میرا تو جیسے کہیں کہ سمرپن بھی بابا نے ہی اپنے ہاتھوں سے کیا ہے. پھر تو بابا نے سیواؤں پہ بھی بھیجا. جب نیپال میں جانے کی بات آئی تو ابھی فرسٹ ٹائم تھا, کوئی بھی نیپال میں جانے کے لیے تیار نہیں تھا, لیکن بابا نے میرے لیے ہی پتر میں نام لکھ دیا کہ اس بچی کو سیوا پہ نیپال بھیج دو, اور اگر بچی یہ نیپال کی سیواؤں کو سنبھالیں گی تو میں وشو کی مہارانی اس کو بنا دوں گا. تو اس طرح امنگ اتساہ بھی بابا بھرتے تھے. اور ہمیشہ میں بابا کی بات کو کبھی نہیں ٹالتی تھی, ہمیشہ سری مت سمجھ کے, کیونکہ بڑی دیدی کا بھی میرے کو بہت سنگ ملا. تو بڑی دیدی ہمیشہ کہا کرتی تھی کہ ستگرو کی آگیا سر مت ہے, کبھی گرو کی آگیا کو نہیں ٹالنا چاہیے. تو میں بابا کی آگیا کو جہاں تک ہو سکتا تھا, مطلب 100 سے بھی اوپر کوشش کرتی تھی کہ بابا کی آگیا کو پالن کروں اور سری مت پہ چلوں, اور جہاں بابا میرے کو بٹھائیں گا, جدھر بٹھائیں گا, جہاں بھی میرے سے سیوا لینی ہوں گی وہ بابا میرے سے ضرور لیں گا. کیتھل میں 1981 میں آئی تو پردرشنی کرنی تھی کرنال سے, کرنال میں 8 برسوں سے رہ رہی تھی, تو یہاں نزدیک کا ایریا ہونے کے کارن میں یہاں پردرشنی کے لیے آئی تھی. لیکن بھاگے سے آتے ہی میرے کو گورنمنٹ سے یہ زمین ملی, اور سال کے اندر ہی مکان بھی بن گیا اور ہم بابا کی سیوا میں لگ گئے. اور جیسے پہلے تو چھوٹا ہی تھا, پھر دھیرے دھیرے بڑا بنتا گیا. پھر پہلا ہم نے جب اوپننگ فنکشن کیا اس میں چندرمنی دادی بھی آئی, اور بعد میں منوہر دادی بھی آئی. سب کو خاص ہوں ہریانہ میں سمجھے یہ پہلا ہی مکان تھا, تو سب کو دیکھنے کی بھی امنگ ہو رہی تھی کہ ہم ضرور جائیں گے دیکھیں گے. تو پہلے ایسے دادیاں بھی مطلب بڑی امنگ اتساہ سے آتی تھی, ایک رات دو رات رہ کے جاتی تھی. اس کے بعد پھر جب پیوے کا آشرم کھلا یہاں سے, تو پھر بڑی دادی کو بھی ہوا کہ میں بھی پیوے کا آشرم دیکھوں. تو پھر وہاں کے جو نمت تھے انہوں نے پیوے میں بڑی دادی کو بلایا, اور دادی نے بھی وہاں کے نیو پتھر رکھا, اور دادی کا بھی فاؤنڈیشن ایسا پڑا کہ جیسے بڑوں کے پاؤں پڑتے ہیں تو چیز ہری بھری ہو جاتی ہے, ایسے اس دھرنی کا بھاگیہ ایسا تھا کہ جن جن بڑوں کے پاؤں پڑے گئے تو دھرتی اپنے آپ کی ہری بھری ہوتی گئی ہے. اس کے اندر دادیوں نے میرا ہمیشہ امنگ اتساہ بڑھایا, اور اس امنگ اتساہ کے کارن میں کبھی بھی مطلب میرا امنگ اتساہ زندگی میں کبھی ڈاؤن نہیں ہوا ہے, کبھی میں نے کسی بھی پرستھتی میں میرا امنگ اتساہ کم نہیں ہوا ہے. یہ سمجھو بابا کا چاہے آشیرواد کہہ لو, چاہے دادیوں کا کہہ لو, مطلب ہر پرستھتی کے اندر میں ایک رس رہی ہوں. میرے کو ایسے نہیں لگا کہ ہائے بہت بڑی کوئی پرستھتی آ گئی ہے, میرے کو اس کا سامنا کیسے کرنا ہوگا. بڑی نارمل استھتی رہی اور ایک رس رہی, اور ایسے لگتا تھا جیسے بابا ہی اس سمسیا کو حل کر گیا اور کاریہ بڑا سہج ہو گیا. یہاں تک یہ مکان کی بھی بات ہے, زمین تو گورنمنٹ سے مل گئی, لیکن جس نے سہیوگ دیا زمین کا اس نے کہا آپ کو 3 مہینے کے اندر مکان بنانا ہے. اب 3 مہینے کے اندر ابھی تو اسٹوڈنٹ بھی نہیں اتنے نکلے تھے, کہ بھی جو تین مہینے کے اندر مکان بن جائے، لیکن پھر بھی ایسے لگا جیسے بابا چھم چھم کر کے دے رہا ہے اور سب کچھ اپنے آپ ہی ہو رہا ہے. یہاں تک ہم نے سوچا کچھ بھی اگر سہیوگ نہیں بھی ملے گا تو بابا کی جھوپڑی مدھوبن جیسی بنا کے سیوا شروع کر دیں گے. میرے کو وہ دیدی کے شبد یاد آئے، ایک بل اور ایک بھروسہ. اس ایک بل اور ایک بھروسے سے میں آگے بڑھتی گئی اور کبھی کسی سے مانگا نہیں، ایک پائی بھی نہیں کبھی مانگی. میرے کو تھا بابا میرے ساتھ ہے اور بابا ہی کرن کراونہار ہے، وہی سب کچھ کرا رہا ہے. ہم کو مانگنے کی کسی کے آگے کیا ضرورت ہے؟ کسی سے بھی مطلب، اب چاہے کیسا بھی اسٹوڈنٹ ہو، کیسا کوئی سنگی ساتھی ہو کچھ، لیکن ہر ایک سے سنتشٹ رہ کے چلنا ہے. اپنے آپ میں کبھی ادھیر نہیں ہونا ہے. سنتوش سب سے بڑا راجہ ہے، سنتوش کے بغیر کچھ نہیں زندگی میں. اس لیے جیسی پرستھتی ہو سب میں سنتشٹ رہو. ممن کہا کرتی تھی مایا کیا چیز ہے؟ مایا تو کوئی ایسے تھوڑی جو باہر کوئی کھڑی ہے بھائی جو آ رہی ہے تمہارے پاس، مایا تو تمہارے اندر ہی ہے. اس لیے مایا کو بڑا بھیانک روپ نہیں دیو بھائی یہ مایا آ گئی مایا آ گئی. اپنی مطلب اتنی اوستھا اندر سے اچل اڈول ہو کہ مایا کو مایا سمجھو ہی نہیں. ٹھیک ہے کوئی ایسا پرستھتی آ گئی، دکھ سکھ بھی آیا، بیماری بھی آئی اور جنم مرن کی باتیں بھی آئی، سب کچھ آئی اور گرستیوں کے آگے بھی آتی ہے، دیوی پریوار میں بھی آتی ہے، لیکن ہر پرستھتی کو ایسے سمجھو ڈراما ہے. پر ڈراما پہ اٹل رہنا ہے، ڈراما کی کسی بھی پرستھتی میں اپنے آپ کو ڈاما ڈول نہیں کرنا ہے. مطلب سادہ ساکشی ہو کے ڈراما کو دیکھتے چلو تو مایا مویا کچھ نہیں ہے، مایا آپ ہی بھاگ جاتی. ساکشی ہو کے نہیں دیکھتے ہیں، اس میں لپت ہو جاتے ہیں. جب لپت ہو جاتے ہیں تو مایا آتی ہے. کیسی بھی سین ہو اس کو بڑی ڈیپلی سوچنے لگ جاتے ہیں، گہرائی سے سوچنے لگتا تو وہ مایا کا روپ بن جاتا ہے. لیکن اگر اوپر اوپر سے آئی اور گئی، ساکشی ہو کے دیکھا، چلی جائیں گے. اس لیے کلاس کے بھائی بہن ہو چاہے سوئم بھی ہو، بابا کو ساتھ اور ساکشی ہو کے دیکھو، راما کو دیکھو، تو کوئی مایا نہیں ہے اور مایا آئی اور گئی، آتی جاتی ہے. یہ اپنی اندر سے پکی کچھ دھارنائیں ہوں تو مایا کو سمجھ کے چلیں گے. مایا کے مہین روپ بھی ہوتے ہیں، موٹے روپ بھی ہوتے ہیں، گہرائی کے بھی روپ ہوتے ہیں. ان سب روپوں کو سمجھ کے چلنا ہوتا ہے. اگر ہم سمجھ کے چلیں گے تو مایا بھاگ جاتی ہے. اگر ہم اس کی زیادہ گہرائی میں، زیادہ سوچ میں، وچاروں میں چلے جاتے ہیں تو پھر وہ بابا کہتے ہیں نا، وہ کاغذ کا شیر بھی بڑا شیر دکھائی دیتا ہے. اس لیے اس کو سادھارن روپ لیں، ہلکی بات سمجھیں تو مایا کچھ بھی نہیں ہے، بھاگ جائیں گے. کچھ بھی اچھائیں جو ہوتی ہیں منش ماتر کی، کھانے کی، پینے کی، پہننے کی، کچھ نہ کچھ سوکشم میں اچھائیں ہوتی ہیں اور وہ ڈسٹرب کرتی ہیں، وہ کبھی نہ کبھی ان کو کھینچ کے لے جاتی ہیں، تبھی وہ جاتے ہیں. مطلب دو کارن ہوتے ہیں، یا تو ان کو بابا پہ نشچے نہیں ہوتا ہے، یا ان کی آسکتیاں اپنی ختم نہیں ہوتی ہیں، اپنی آسکتیوں میں ہی وہ اندر ہی اندر الجھے رہتے ہیں. وہ آج نہیں تو کل، پھر وہ جاتے ہی. بے شک اوپر سے کہہ دیں گے ہمارے کو کوئی اچھا نہیں ہے، کوئی آسکتی نہیں ہے، چاہے پھر 40 سال کے بعد بھی جائے، لیکن وہ جائیں گے ضرور، کیونکہ اندر ان کی آسکتی ہے. اور اوپر اوپر سے تو بابا کہتے ہیں، اندر سے بابا کون ہے بس. اس لیے وہ اس گیان مارک کو بھی پھر کٹھن سمجھنے لگ جاتے ہیں اور جیون روپی نیا کو پار بھی نہیں کر سکتے ہیں. بابا کے بھروسے پہ رہیں اور اچھاؤں کو ختم کریں. یہ چیزیں ہونی نہیں چاہیے. گیانی آتما کو تو گیان سارا مل رہا ہے، بابا کی مرلیوں میں سارا گیان مل رہا ہے، لیکن وہ اپنی آسکتیوں کو جیت نہیں سکتے ہیں، کنٹرول نہیں کر سکتے ہیں، اس لیے پھر وہ چلے جاتے ہیں. بابا مل گیا تو آسکتی کیا ہے؟ سب سے پہلی بات ہوتی ہے جب باپ مل گیا، بابا مل گیا اور بھگوان ملا. بھگوان ہمیں پڑھاتا ہے، روز مرلی میں سنتے ہیں بھگوان پڑھاتا ہے، بھگوان پڑھاتا ہے. तो जो भगवान पढ़ाता है उसकी पढ़ाई पर निश्चय हो, फिर वो आसक्तियां उसकी भेंट में क्या चीज है, है? संसारिक चीजें माने उसकी चीज की भेंट के आगे क्या चीज है, भगवान पढ़ा रहा है, भगवान सब कुछ दे रहा है, और उसके आगे जो इच्छाएं हैं वो क्या चीज है, वो उसके भेंट में तो जीरो है, तो वो उनको खींच के ले जाती है। इसलिए ऊंची प्राप्ति को सदा सामने रखें, ऊंची प्राप्ति को सामने रखें, बाबा को सामने रखें, और ये याद रखें कि हमारी गॉडली स्टूडेंट लाइफ है, भगवान हमको पढ़ा रहा है, हम बड़े भाग्यवान हैं जिनको भगवान पढ़ा रहा है। उसके आगे हल्का सलका मिल गया पहनने को, खाने को, ओढ़ने को, तो क्या फर्क पड़ेगा।
हमारे यहाँ छोटी सी गीता पाठशाला चलती थी, तो हम थोड़े ही समय से, एक मास से लगभग ज्ञान में थे, तो दीदी जी वहां पे पहुंचे और थोड़ी देर के लिए दीदी के साथ मुलाकात हुई। दीदी बैठे हुए थे तो दीदी ने सामने बैठ करके हमको दृष्टि दी, तो जैसे ही दृष्टि दी तो मैं देह से न्यारी हो गई, बिल्कुल अशरीरी अवस्था हो गई, जैसे कि शरीर का बिल्कुल ही भान नहीं रहा, जैसे एक शरीर के अंदर करंट सा आ गया। उसके बाद मुझे लगा कि दीदी कोई त्याग तपस्या की मूर्ति है, और उसके बाद दीदी थोड़े समय के बाद ही चले गए, लेकिन वो एक ऐसी छाप मेरे अंदर लग गई कि ये सब मुझे क्या हुआ, कि दृष्टि, केवल दृष्टि दी और मैं देह से अलग हो गई। तो उसके बाद मैंने ये फैसला किया कि मैंने अपना जीवन अब शिव बाबा की तरफ ही अर्पण करना है। हमेशा ही संतुष्ट रहते थे और आज भी संतुष्ट ही है, चाहे उनको कैसा भी खाने को मिले, पहनने को मिले, कैसा भी रहने को मिले, हमेशा संतुष्टता की मूर्त, त्याग की मूर्त और स्नेह की मूर्त हमने देखा दीदी को, कि समय को वेस्ट नहीं करते। जो दिनचर्या है दीदी की, सुबह उठते ही बाबा को याद करना है और दिन भर में समय को वेस्ट नहीं करना है, और कोई भी आए जाए उनको कुछ ना कुछ अच्छी से अच्छी प्रेरणाएं दीदी देते हैं, तो ये सब कर्म हमें भी प्रेरणा देते कि हमें भी सबको कैसे पालना देनी है।
ये बहन जी की विशेषता है कि जो आम बहनों में नहीं है, स्नेह की, सहयोग की और समर्पण कराने की।
तो मैं अपनी लौकिक बहन को छोड़ने यहाँ आता था आश्रम पे, तो दीदी जी मुझे मिलते थे यहाँ, तो दीदी जी मेरे को मिलते थे तो यही प्रेरणा देते थे, कहते थे भाई भाई जी आप आओ और बाबा के कमरे में बैठो थोड़ी देर। मैं दीदी जी को, मेरे को कम बाबा के कमरे में बैठने के लिए बोलते थे, ताकि मैं थोड़ा सा परेशान रहता था ज्यादा, तो दीदी जी मेरे को ये प्रेरणा देते थे कि आप बाबा के कमरे में बैठोगे तो आपको शांति का अनुभव होगा, बाबा आपको शांति देंगे। दीदी जी का प्यार इतना मिला कि मुझे बाबा का भी प्यार मिला और दीदी जी का भी प्यार मिला, जिससे कि मैं संतुष्ट हो गया बिल्कुल, और मैं सेवाओं को ज्यादा महत्व देने लगा, बाबा के कार्यों को ज्यादा महत्व देने लगा।
मेरे को दीदी ने इतना आकर्षण लगा कि भैया दूज का दिन था, तो दीदी ने हमें जैसे ही टीका लगाया तो हमारे आंसू आ गए, क्योंकि हमारे युगल एक्सपायर हुए हुए थे, इसलिए थोड़ा मन में दुख अनुभव होगा, लेकिन दीदी ने हमें इतना प्यार, इतना स्नेह दिया कि मैं सबका प्यार भूलकर मैं दीदी के प्यार में खो गई थी। लेकिन फिर धीरे धीरे जैसे मेरे को ज्ञान आता गया तो फिर मैंने बाबा का भी अनुभव किया, और बाबा की मैंने कुछ भी, कोई साक्षात्कार नहीं हुआ, कुछ नहीं हुआ, सिर्फ एक लाल लाइट का एक ही बार हुआ है। उसके बाद कि मुझे निश्चय हो गया कि बाबा है तो यही है, और दीदी के स्नेह तो मैं आज तक भी न भूल सकी, न मरते दम तक भूलूंगी। हाँ भाई, अब तो बाबा की भावना भी दीदी से ही आती है, और सरस्वती के गीत सुना करती थी, लेकिन मुझे लगा कि मुझे तो सचमुच में ही सरस्वती माँ मिल गई है।